Mubarak for you, it's my prayer. May you keep ascending success stair. Mubarak for you, it's my prayer. May you keep ascending success stair.
Alhamdulillahi Rabbil Alameen. والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اللہ پاک کے سب سے آخری نبی صلی اللہ علیہ وسلم نے فرمایا جو کوئی مجھ پر ایک بات درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک نوجوان کا واقعہ آپ کو بیان کرنے جا رہا ہوں. یہ اپنے والدین کا ایک اکلوتا بیٹا تھا, اور جب بیٹا ایک اکلوتا ہوتا ہے تو کافی لاڈ پیار سے اس کو پالا جاتا ہے. اس کا بھی کچھ ایسا ہی معاملہ ہوا تھا کہ اسے بھی کافی لاڈ پیار سے پالا گیا. وقت کے ساتھ ساتھ وہ بڑا ہوتا چلا گیا. لاڈ پیار کی وجہ سے اس کا جو دماغ تھا وہ خراب ہوتا گیا, یعنی بگڑتا چلا گیا. وہ اس کے اندر والدین کی لیے کو محبت, شفقت, پیار اور ہمدردی کا جذبہ اس میں تھا نہیں. ماں باپ کے ساتھ بدتمیزی کرتا, ان کے ساتھ بد اخلاقی کرتا, الٹے سیدھے الفاظ کہہ کر ماں باپ کو تکلیف پہنچاتا. ایک وقت آیا کہ والد صاحب کا انتقال ہو گیا, اور اسی طرح باپ کو تکلیف دیتا 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 رہا. آخر کبھی باپ سے اسے معافی نہ مانگی, اور والد صاحب ایک دن دنیا سے رخصت ہو گئے. اب ماں اکیلی رہ گئی. والد کی وفات کے بعد بھی اس نوجوان میں کوئی تبدیلی نہ آئی. وہ جیسا تھا ویسا ہی رہا, بدتمیز کا بدتمیز, بد اخلاق کا بد اخلاق, بے باک تھا. ماں باپ کے ساتھ تو بدتمیزی کرتا تھا, باپ کے جانے کے بعد اب ماں کے ساتھ بھی وہ بدتمیزی, بد اخلاقی, تو تڑا ابے تبے سے باتیں کرتا. دن بہ دن اس کا رویہ خراب سے خراب ہوتا چلا گیا. ماں بہرحال ماں ہوتی ہے, اس کے اندر اولاد کے لیے بے تحاشا محبت ہوتی ہے. اولاد کتنی بگڑی ہوئی ہو, ماں اپنی شفقت کا اور اپنی محبت کا انداز بنائے رکھتی ہے. برے ساتھیوں کی دوستیوں نے اسے مزید بگاڑ رہا, گھومنا پھرنا, الٹی سیدھی دوستوں کے حرکتیں کرنا, یہ اس کی پریکٹس تھی. ماں اس کو منع کرتی. ماں کو اچھی طرح معلوم تھا کہ برے ساتھیوں کی وجہ سے یہ مزید بگڑے گا, یہ مزید خراب ہو جائے گا. ویسے ہی اس کا دماغ ہے ہی اس طرح کا. ماں کے لاکھ سمجھانے کے باوجود بھی اس کے اندر کوئی تبدیلی نہ آئی, اور الٹا یہ ماں پر چڑھائی کر دیتا, الٹا سیدھا بولنا شروع کر دیتا. ایک دن ماں نے بھی اس کو خط لکھ دیا کہ اب بھی وقت ہے, سدھر جا, میں تجھے سمجھا رہی ہوں, سیدھے راستے پر چل. اگر تو نے اپنے آپ کو نہ بدلا تو میں اپنے بڑے بھائی کے کہہ کر تجھے پھر ادب سکھلاؤں گی, یعنی اب میں تیری شکایت کروں گی, انوالو کرنا پڑے گا کسی نہ کسی کو تیرے معاملے میں. اب اس دھمکی کا بھی اس کو اثر وثر ہوا نہیں, کہ ماموں بھی کیا بگاڑ لے گا میرا. اس نے اور مزید الٹا سیدھا بولنا شروع کیا, اور ماموں کے بارے میں بھی جو منہ میں آیا بکواس اس نے کر ڈالی. اب اس کی عمر بڑھتے بڑھتے 24 سال کی ہو گئی. اٹا کٹا نوجوان, طاقت ہاتھوں میں بازوؤں میں, کوئی مداخلت کرتا تو اس پر برس پڑتا. تم ہوتے کون ہو میرے معاملے میں بولنے والے؟ ابھی انہی حرکتوں کا سلسلہ اس کا شروع تھا کہ ماں اس کو مزید سمجھانے لگی، اس کو تلقین کرنے لگی، اس کو نصیحتیں کرنے لگی. 24 سال کا لڑکا اب کسی قابو میں نہیں آ رہا. اس پر بیٹے کا پارا چڑھ گیا اور وہ بیٹا ہوا اب آپے سے باہر. جوتا نکالا اور ماں کو دے مارا. ماں نے جوتے سے بچنے کی کوشش کی مگر جوتا اس کی کمر پر لگا. ماں بیٹھ کر زارو قطار رونے لگی. وہ اپنی قسمت کو رو رہی تھی کہ ایسا بدبخت بیٹا میں نے پیدا کیا. وہ اپنی آپ کو کوس رہی تھی. ہوتا ہے نا کہ میرے اپنے آپ کو یاد کر رہی ہے، اپنے اعمال یاد کرے گی کہ ایسا بدبخت بیٹا میرے یہاں پیدا ہو گیا کہ مجھے میرا بیٹا جوتوں سے مار رہا ہے. اس کو کہیں کسی قسم کی لڑکے کو کوئی ندامت کو افسوس نام کی کوئی چیز نہیں تھی. ماں اتنی تکلیف ہوتی کہ اچانک نافرمان بیٹے کے لیے ماں کے منہ سے بدعا نکل گئی. بدعا، اور وہ بھی ماں کی دیتی نہیں ہے یہ. ماں بدعا یوں دیتی نہیں ہے لیکن ماں کے منہ سے نکل گئی نا. یہ کہتے تیر کمان سے نکل گیا. اب یہ نافرمان بیٹا جوتا مارنے کے بعد گھر سے نکل گیا، دوستوں میں چلا گیا، اپنی کرتوتوں میں گیا، حرکتیں کرنے لگا جو دوستوں میں ہلا گلا کرنا ہوتا ہے. تھکا ہارا گھر واپس آیا، جا کر ماں کو پوچھتا نہیں ہے. ماں غصے میں آ گیا تھا، دماغ خراب ہو گیا تھا، تجھے مارا پیٹا معاف کر دے وغیرہ. ہوتا ہے نا آدمی ہمدردی، پتہ ہی نہیں ہے کہ ماں جی رہی ہے مر رہی ہے کیا تھا. تھکا ہارا گھر آتا ہے، اپنے کمرے میں جاتا ہے، جا کر سو جاتا ہے. پوچھا ہی نہیں ماں کو کہ ماں تیرے کا ساتھ کیا ہو گیا. وہ معافی آفی تو بندہ مانگے گا نہیں مانگے گا. صبح ماں جب اٹھی تو وہ تو سویا پڑا ہوا تھا. ماں اپنے کام میں مصروف تھی. جب اس کی آنکھ کھلی نوجوان کی تو کیا دیکھتا ہے کہ وہ جس ہاتھ سے اس نے اپنی ماں کو جوتا مارا تھا وہ ہاتھ ہی کام نہیں کر رہا. یعنی ہاتھ مفلوج ہو گیا، ہاتھ تو فالج پڑ گیا، پیرالائز ہو گیا ہاتھ، کمپلیٹلی پیرالائز ہو گیا. اس نے فوراً دروازہ بند کیا اور چیخ چیخ کر رونے لگا کہ میرا ہاتھ، میرا ہاتھ، میرا ہاتھ. اب ماں اٹھ کر اپنے کام میں لگی ہوئی تھی، اچانک ماں کے کانوں میں آواز آئی کہ میرا بچہ رو رہا ہے، چیخ رہا ہے. ماں تو ماں ہوتی ہے نا. ماں جلدی سے کمرے کی طرف دوڑی، دروازہ کھولا تو دیکھا تو بچہ تو بالکل الٹا پڑا ہوا ہے. 24 سال کا نوجوان ہے، ہاتھ اس کا کام نہیں کر رہا، مڑ چکا ہے، فالج لگ گیا ہے، چیخ رہا ہے، رو رہا ہے، چلا رہا ہے. اب ماں کیا کرتی؟ ماں تانا نہیں دے رہی، ماں تانا نہیں دے رہی، دیکھا کچھ بھی نہیں کر رہی. یہ ماں ہوتی ہے. ماں آتی ہے، بیٹے کو اٹھاتی ہے، سینے سے لگاتی ہے. بیٹا رو رہا، ماں بھی رو رہی ہے. وہ بچہ اب کہہ رہا ہے کہ ماں جس ہاتھ سے تجھے مارا تھا نا وہ ہاتھ اب میرا کام نہیں کر رہا، اب میں کیا کروں. اب ماں بے چین، پریشان، ساری عمر کی تکلیفوں کو بھولتی ہوئی رب سے دعا کرتی ہے، مولا میں نے اسے معاف کیا، تو بھی معاف کر دے. مگر میرے پیارے اسلامی بھائیو، یہ اسٹوری کچھ اور ہے. میں نے واقعہ سناتے سناتے کہہ دیا، تیر کمان سے نکل چکا تھا. ماں نے اپنے رب کے حضور عرض کی، مولا اس معاف کر دے، مگر کہانی یہ ہے، اور جسے یوں کہا جا سکتا ہے کہ اللہ پاک نے گویا اس کے لیے فیصلہ فرما دیا کہ اب اس کا ہاتھ صحیح نہیں ہونا. اس نے اپنی ماں پر ظلم کیا، اس نے ماں کے ساتھ زیادتی کی، اور آخر کار اس کا لڑکے کا ہاتھ فالج ہو گیا اور زندگی بھر کے لیے محتاج و معذور بن گیا. اللہ اللہ اللہ. میرے پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، یہ بات سمجھنے کی کہ بندہ اپنے ماں سے کوئی یا باپ کے ساتھ کوئی سا ظلم، کوئی سی زیادتی کر بیٹھتا ہے اور اللہ پاک वो इस कदर वो उसका अमल नापसंद होता है, इतना अल्लाह पाक उस पर मतलब इस मामले में अल्लाह कितनी भी नाफरमानी कर बैठता है कि वो समझे कि वो बहुत बड़ी भूल खा जाता है। आज मेरा बयान आप समझ गए होंगे कि क्या है। माँ बाप, अल्लाह पाक हमारे माँ बाप को सलामत रखे। हर औलाद गौर करे कि इसने अपने माँ बाप के साथ क्या किया है। उससे हाथ उठाया, उसका हाथ फालिज हो गया। कोई अपनी माँ के आगे जबान चलाता है, कोई अपनी माँ को तेज नजरों से देखता है, कोई अपने बाप को बुरा भला कहता है। अभी पिछले दिनों में लाइव प्रोग्राम कर रहा था, उसमें मेरे इस्लाम भाई बता रहे थे वो कहीं जुम्मा पढ़ाते थे, तो कहा मैं जुम्मा पढ़ कर बाहर निकला तो मैंने देखा कि एक नौजवान एक बूढ़े आदमी को मार रहा है, मार रहा है, मार रहा है। मैं भी परेशान हो गया कि ये नौजवान है कौन, एक बूढ़े आदमी को मार रहा है। बाद में पता चले बूढ़ा आदमी इसका बाप था, बाप को पीट। ये कराची की बात कर रहा हूं मैं, गांव देहात किसी ऐसे इलाके की बात नहीं कर रहा, कराची की बात कर रहा हूं। ये बेटा अपने बाप को मार रहा था। और ऐसे मैंने कई वाकयात पढ़े हैं कि बेटा माँ के ऊपर जुल्म करता है, माँ की जायदाद के पीछे पड़ा हुआ है, माँ के माल के पीछे पड़ा हुआ है, माँ ज्यादा बोलती है तो वो गुस्सा कर देता है। ऐसे तक वाकई पड़े जिसने गरम स्त्री माँ की पीठ पर लगाई है। कैसे लोग हैं ये, कैसे लोग, सोचे तो सही। कोई माँ बाप के लिए कोई रहम, कोई माँ बाप के लिए कोई इज्जत, कोई माँ बाप की कोई अहमियत है या नहीं है? मेरे प्यारे साहिब भाइयों, जब माँ बाप बूढ़े हो जाए ना, इनके आगे उफ तक कहने की इजाजत नहीं है। यानी कोई ऐसा जुमला जिसे माँ बाप को तकलीफ पहुंचे, क्या है, क्या पीछे पड़ गई है हमारे। या तो बीबी, मैं सो ये कह सकता हूं कि हर तरफ ऐसा माहौल नहीं है कि इज्जत वाला, लेकिन फिर भी हमारी सोसाइटी में, हमारे कल्चर में अभी कुछ ना कुछ माँ बाप के ताल्लुक से कहीं ना कहीं को रिस्पेक्ट वाला माहौल मिलता है। लेकिन अगर आप मुल्क से बाहर वेस्टर्न कंट्री में जाए, यू ओल्ड मैन, यू ओल्ड वुमेन, उठाकर फेंक देते माँ बाप को, उठाकर फेंक देते, चाहिए नहीं माँ बाप। क्या हो गया, माँ बाप ने कभी उठाकर फेंका है आपको? वो पहली खांसी जो हमें बचपन में हुई थी, माँ कितनी तड़पी होगी। वो पहला बुखार जब हमें था, बाप कितना बेचैन हुआ था। वो ऑफिस से आते हुए, काम से आते हुए, वो पहला फल जो बाप ने देखा था, उसको बेटा याद आया होगा, आज अपने बेटे के लिए मैं आम लेके जाऊंगा, आज अपने बेटे के लिए सेब लेके जाऊंगा। याद है मैं बाप ने बिठाकर केले के छिलके उतार कर हमको खिलाने की कोशिश की, तो हम भाग गए थे और बाप पीछे भागा था हमें खिलाने के लिए। बाप घुटनों के बल चल चल कर आता था हमारे पास। कभी कोई याद है या नहीं है, भूल गए हो? कभी याद है कि माँ ने अंडा बनाकर दिया था, कहा था माँ मुझे ये अंडा नहीं खाना, मुझे ये अंडा नहीं खाना, तो माँ ने कहा बेटा सबर कर, तेरे को दूसरा अंडा बना देती हूँ। याद है या नहीं है कोई ऐसी बात? अस्पतालों में जाकर देखो तो ये ऐसे ऐसे बच्चे पड़े हुए, ऐसे ऐसे बच्चे पड़े हुए कि डॉक्टरों ने मना कर दिया माँ बाप को गोया के, लेकिन बाप है उम्मीद नहीं तोड़ा, जा जाकर कर्जा मांग रहा है कि मुझे मेरे बेटे का इलाज कराना है, मैं भर दूंगा, बोल रहा मैं भर दूंगा। और कई ऐसे बाप इस वक्त अस्पतालों में पड़े हुए होंगे जिनके औलाद का पता तक नहीं होगा कि हमारे बाप के ऊपर बीत क्या रही है, क्या हाल हो गया हमारा। अपने माँ बाप के साथ इतनी ज्यादती कर रहे हैं, इतनी बेरुखी कर रहे हैं, इतना जुल्म करते माँ बाप के ऊपर। इसी तरह का एक नालायक और बेशर्म किस्म का बेटा था, बाप मर गया, बाप का इंतकाल हो गया था, अब बेटा माँ को कोसता ही रहता था। बड़ा वाकया, मैं छोटा कर रहा हूं, बेटा माँ को कोसता ही रहता था। माँ क्या करे, माँ जाए भी किधर, रिचार्ज अकेली है, एक ही जवान बेटा है, और उसको कोस 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 के माँ को आधा बीमार कर दिया। और पता है क्या बोलता था, बुड्ढी ये तो बाप की पेंशन है जो तुझे मिलती है, वरना तुझे मैं अपने साथ रखूं, गाड़ी में ले जाता, बाप की पेंशन लेता और माँ के हाथ तक में ना देता और जाकर पेंशन के पैसे उड़ा देता। माँ कुछ बोलती तो माँ को दो बातें सुनाता। इसी तरह माँ की नाफरमानियां करता 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 माँ को सताता सताता बड़ा हो गया, और बड़ा हो गया। एक दिन दोस्तों के साथ बाहर घूमने चला गया पीछे उड़ाने के लिए, मां को देने के लिए कुछ भी नहीं था इसके पास। जब दोस्त मुल्क घूमकर वापस आया, कार तेजी से जा रही थी, कार का एक्सीडेंट हो गया। चार या पांच दोस्त थे, सबसे ज्यादा चोटें इस लड़के को आई, इसको अस्पताल में एडमिट करवाया गया, बहुत कुछ इलाज करवाने कोशिश की गई, लेकिन पता चला कि लड़का मोहताज और माजूर हो चुका है, माजूर हो गया। अब माजूर हो के जो पैसे मिलते ना बाद ममालिक के अंदर, माजूर हो जाता है, वो मोहताज हो जाता है, उसको पैसे मिलते हैं। सजा देखो, जो माँ को पैसे के लिए लेके जाता था ना, आज वो दिन आया कि व्हील चेयर पर बैठकर खुद अपनी मोहताजी के पैसे लेने के लिए उसी तरह जाता था। मां को सताने का अंजाम, बाप को सताने का अंजाम। ए मेरे प्यारे इस्लामी भाइयों, मदनी चैनल पर देखने सुनने वालों, अगर माँ बाप जिंदा है ना, इनकी कदर कर लो, इनकी कदर कर लो, इनकी इज्जत कर लो, इनको एक बार ये कहते ना वाली साहब को लेकर बैठकर, एक बार बैठे अबू, बैठे अबू, अबू बैठो आप, बोलो बेटा क्या बात है, पैसे चाहिए? नहीं अबू आज पैसे नहीं चाहिए, कोई काम है? नहीं अबू कोई काम नहीं है, कहीं जाना है? नहीं अबू कहीं नहीं जाना। बेटा खैरियत क्या बात है? कदमों में बैठे हैं बाप के, घुटनों पर हाथ है बाप के, बाप के मुंह पर एक नजर शफकत की देखो, और बाप को बोल अबू आज जी कर रहा है, किस चीज का? आपका शुक्रिया अदा कर रहे अबू, जज़ाक अल्लाह, अबू थैंक यू, यू आर ग्रेट, आपने हमें पाला पोसा, बड़ा किया, कितनी तकलीफ उठाई अबू आपने, मैं आपका शुक्रिया। क्या कब्र पे जाके ही बाप का शुक्रिया अदा करोगे? यार जीते जी नहीं कर सकते क्या? माँ के साथ कदमों में बैठ, माँ बैठ, क्या बेटा बोलना मेरे लगते जिगर, क्या हुआ? माँ बैठ तो सही, माँ बोले कि बेटा बोला, माँ तू बहुत अच्छी है, आप बहुत अच्छी हो, मैंने आज तक आपको बहुत सताया है, माँ माँ मेरे हाथ जुड़े हुए, माँ मुझे माफ कर देना, मुझे पता चला है कि अगर माँ नाराज हो तो मरते वक्त कलीमा नसीब नहीं होता, कलमा पढ़ नहीं सकता बच्चा जब तक माँ नाराज हो। माँ तुम मुझसे नाराज मत होना, आप राजी हो जाओ मुझसे, मेरे जितनी आपकी नाफरमानियां की है माँ मुझे माफ कर दो। फिर माँ भी मांगे के ना, माँ आप बहुत अच्छी हो, जब मैं बचपन में बिस्तर पर पेशाब करता था ना, माँ आप मुझे मेरे गीले पर सोकर मुझे सूखे पर सुला देती थी, रात रात भर जाकर माँ आपने मुझे दूध पिलाया है, और अब्बू को भी नहीं उठने देती थी, किस बेचारे की सुबह जॉब है, रात रात भर मुझे दूध पिलाती थी, सुबह मेरे अब्बू को नाश्ता देती थी। माँ आपकी कोई सैलरी नहीं है, आपका कोई बोनस नहीं है, आपका कोई अलाउंस नहीं है, और जिस दिन ईद के दिन सब छुट्टियां करते हैं, माँ सबसे ज्यादा मेहनत तुमने की है, सबसे ज्यादा काम मेरी माँ आपने किया है, और जब मेरे दूसरे भाई बहन आए ना माँ, तब भी आपकी ये आप ही हो माँ, ये आप ही हो, कोई ये ना कर सके कि मेरे दूसरे भाई बहन भी आए, मगर माँ आपकी शफकत और मोहब्बत का दरिया इतना भरा था कि मेरी ना मोहब्बत भी कभी ना आई, और मोहब्बत भाई बहनों को भी तुम बांटती रही। माँ तेरी शफकत का दामन बहुत बड़ा है, जब मेरे पास नए कपड़े नहीं होते तो माँ आप ही ने अबू से सिफारिश की थी ना, मुझे नई घड़ी चाहिए थी, माँ आप ही ने कहा था ना अबू को कि बेटे को घड़ी दिला दो, माँ मुझे माफ कर दे, मैं तेरी खिदमत नहीं कर सका, मेरी माँ दुनिया में नहीं है मेरे प्यारे इस्लामी भाइयों, मेरे वाले साहब भी नहीं है, मुझे पता है माँ बाप का दुनिया से जाना क्या होता है, मेरी मुझे पालने पोसने वाली मेरी खाला थी, मेरी जिसको मम्मा कहते थे, वो भी नहीं है, मुझे पता है कि ये साया चला जाए तो आदमी कितना बेछत का हो जाता है, ये हालात गरम गरम हालात में हमारे लिए छत बनते हैं, हमारे माँ बाप और हमारे ये पालने वाले, जिनके जिंदा है उनकी कदर कर लो, उनकी खदमत कर लो,
انشاءاللہ تعالی دنیا میں بھی کرم ہو جائے گا, اللہ نے چاہ تو آخرت میں بھی کرم ہوگا. آج آپ سب سے میری درخواست ہے میرے پیارے اسلامی بھائیوں, آج آپ سب سے میری درخواست ہے, جیسے ہی بیان ختم ہو رہا جب آپ اٹھیں اشراق چاش کی نماز پڑھ, جو بھی آپ اٹھیں, میری درخواست ہے آپ سے, کیا پتا ہم پھر اٹھ سکے کہ نہ اٹھ سکے. سب سے پہلا کام آپ نے یہ کرنا ہے, میری درخواست ہے آپ سے, اگر آپ کے والدین یا والد دونوں میں سے کوئی ایک زندہ ہے نا, میسج کر دینا, صرف اتنا لکھ دینا مجھے معاف کر دیجیے, بس صرف اتنا مجھے معاف کر دیجیے, یہ کر کے سو جانا. ہو سکتا ہے جواب آئے گا خیریت تو ہے بیٹا کیا ہوا تھا, یہ پھر بھی نہیں کہے گی کہ تو نے کس کس ٹائم پہ میرے ساتھ کیا کیا بدتمیزی کی تھی. اب معافی مانگتا ہے, اور اگر کہہ بھی دینا تو پھر کہہ دینا معاف کر دینا. آج کے بعد میری وجہ سے میرے ماں باپ کی آنکھوں میں غم کا آنسو نہیں آئے گا, میں اپنے ماں باپ کو تکلیف نہیں دوں گا, خوش کروں گا. ایک نوجوان کے بارے میں پڑھ رہا تھا, یہ موضوع ایسا, یہ بڑا جذباتی کر دیتا ہے, یہ موضوع والدین کا بڑا جذباتی کر دیتا ہے. میرے کانوں میں آج تک میری ماں کی وہ آواز گونجتی ہے, عمران آ تو ذرا دو باتیں کرنی ہے. میں صحیح بتاتا ہوں, مجھے میری خالہ نے پالا تھا نا, میرے والد صاحب کو ناشتے میں کچھ چیزیں پسند ہوتی تھی تو میں کبھی لے کر جاتا تھا, اور جب بیٹھ کر کھانا کھاتا تھا مجھے وہ وقت یاد ہے کہ میرے والد صاحب کتنے خوش ہوتے تھے کہ آج میرا بیٹا میرے لیے ناشتہ لایا. یہ بڑا جذباتی موضوع ہے. نوجوان تھا, چھوٹی موٹی نوکری کرتا تھا, جیسے ہی اس کے ہاتھ میں کچھ پیسے آتے نا, آ کر ٹیبل پر رکھتا تھا اور اس کے والدین پیسے اٹھاتے تھے, جتنے کما کر لاتا تھا ٹیبل پر رکھ دیتا تھا. سنیے گا, جتنے کما کر لاتا تھا ٹیبل پر رکھ دیتا تھا, والدین والد صاحب ٹیبل سے پیسے اٹھاتے تھے. کہاں سے اٹھاتے تھے؟ ٹیبل سے پیسے اٹھاتے تھے. کہتا ہے کہ میں یوں نہیں دیتا تھا, اگر میں یوں دوں گا تو میرے باپ کو میرے آگے ہاتھ پھیلانا پڑے گا. بات سمجھ رہے نا, اگر میں یوں دوں گا تو میرے والد صاحب کو میرے آگے یوں ہاتھ پھیلانا پڑے گا. یہ مجھے پسند نہیں ہے کہ میرا باپ میرے آگے ہاتھ پھیلائے. میں مانگ مانگ کر بڑا ہوا ہوں, میرا باپ میرے آگے ہاتھ کیوں پھیلائے؟ میں جا کر یوں ٹیبل پر رکھتا تھا, میرے والد صاحب پیسے اٹھا لیتے تھے, پیسے اٹھا کے میرے والد صاحب مجھے دعا دیتے تھے, یا اللہ میرے بیٹے کو قرآن کا علم عطا فرما. میرے والد صاحب ایک ہی دعا کرتے تھے, اس کو قرآن کا علم عطا فرما, اس کو قرآن کا عالم بنا دے. بیٹا کہتا ہے میں روزگار اپنا چھوٹی موٹی جو بھی مجھے روزگار مل جاتا تھا کما کر لاتا تھا. ایک دن راستے میں جا رہا تھا تو میری ملاقات ایک عالم صاحب سے ہو گئی, وہ فتوا دیا کرتے تھے. مجھے دیکھ کر کہا, نوجوان کیا مصروفیت ہے آپ کی؟ میں نے بتایا کہ چھوٹا موٹا روزگار ہے کرتا ہوں. کہا بیٹا آیا کرو ہفتے میں ایک دن, ہم سے کچھ سیکھ لیا کرو. نوجوان کہتا ہے میں ان کے پاس جانا شروع ہوا اور میں سیکھتا, اور دیکھتے دیکھتے اس کے اندر چونکہ ایک سیکھنے کی خواہش تھی تو بہت جلدی وہ سیکھنا شروع ہو گیا اور ذہین طالب علم بن گیا. پڑھتے 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 اس نے علم دین حاصل کیا اور کافی کوالیفیکیشن حاصل کر لی, رائٹ, کافی کوالیفیکیشن حاصل کی, ایون کہ اس نے پی ایچ ڈی کے لیے اپلائی کر دیا. اب وقت تھا تھیسس لکھنے کا, پی ایچ ڈی کرنے کے لیے ایک مقالہ لکھا جاتا ہے, تھیسس لکھا جاتا ہے. اب اس کو تھیسس لکھنا تھا, اب یہ سوچ رہا تھا کہ میں ٹاپک کیا لوں مقالہ لکھنے کے لیے, تھیسس لکھنے کے لیے. اچانک اس کو اپنے باپ کی دعا یاد آ گئی کہ میرے والد صاحب دعا کرتے تھے یا اللہ میرے بیٹے کو قرآن کا علم عطا فرما دے. کہا قرآن پر تھیسس لکھتا ہوں, اس نے قرآن پر مقالہ لکھا قرآن کے متعلق اور اپنا تھیسس جمع کروا دیا. جمع کرانے کے بعد ایک پروسیجر ہوتا ہے, جیوری بیٹھتی ہے, پورے تھیسس کو دیکھا جاتا ہے, مقالوں کو دیکھا جاتا ہے, اسٹوڈینٹس ویٹ کر رہے ہوتے ہیں. ایک دن آیا کہ وہ اسٹوڈینٹس جمع تھے اور اعلان مطلب اناؤنس ہونی تھی تھیسس کی کہ کس کو پی ایچ ڈی کی ڈگری ملنی ہے. تو جو جیوری آئی یعنی جو ایگزام لینے والے ٹیچر آئے, یوں سمجھیے آپ, جنہوں نے ڈیسیجن لینا تھا, ان میں وہ شخص بھی تھا جس سے اسے پہلے علم دین حاصل کیا تھا. وہ دیکھ کر حیران ہو گئے کہ جیوری میں یہ شامل ہے. اس نے ساری جب رپورٹس پڑھی تو وہ فرسٹ مین جس سے انہوں نے علم دین سیکھا تھا, وہ کھڑے ہوتے ہیں نوجوان کے کندھے پر ہاتھ رکھتے ہیں اور کہا پہلی بار میں سمجھ گیا تھا
कि ये नौजवान कुछ बनेगा। और आज ज्यूरी फैसला करती है कि हम इसे इस्लामिक स्कॉलर की पीएचडी, और जो मकाला इन्होंने लिखा मकाला हमारे यहाँ अप्रूव हो गया है और इसे पीएचडी की डिग्री हम दे रहे हैं। ये सुनते उसने रोना शुरू किया नौजवान ने, ये सुनते ही उस नौजवान ने रोना शुरू किया। तो जो साथ के लोग थे वो कहने लगे कि बरखुरदार ये तो खुशी की बात है, हम खुश हो रहे हैं आपके पीएचडी स्कॉलर बनने पर, पीएचडी हासिल करने पर, आप रो रहे हो। कहने लगा रो इसलिए रहा हूं कि आज मुझे मेरे बाप की याद आ गई। क्या खैरियत, उसे सारा वाकया सुनाया। कहा बस वे जब भी मेरे वालिद साहब के हाथ में पैसे देता मेरे वालिद साहब खुश हो जाते थे, बाप खुश होकर मुझे दुआ देता था, वो दुआ ये होती थी या अल्लाह मेरा बेटा कुरान मजीद का आलिम बन जाए। उस्ताद साहब आज मैं अल्लाह पाक ने मेरे वालिद की दुआ कबूल कर ली और मैंने इस पर मकाला लिखा और आज मेरे बाप वालिद की दुआ की बरकत है कि आज मुझे इस मौजू पर पीएचडी डिग्री मिली है। वालिद साहब की खिदमत, माँ की खिदमत, माँ की गमख्वारी, माँ की खैर ख्वाही। मैं आपको एक बात बताऊं, हजरत सैयदना अबू मूसा अशअरी रजी अल्लाह तआला अन्हु और हजरत सैयदना अबू आमिर रजी अल्लाह तआला अन्हु ने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होकर अपने इस्लाम का ऐलान किया, इस्लाम कबूल किया। आपसे बेहत हुई तो आपने उनसे दरियात फरमाया रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम, सुनिएगा, तुम्हारे काफिले में एक औरत थी जिसे फुला नाम से पुकारा जाता है, उसका क्या हाल है? तुम्हारे काफले में एक औरत थी जिसका नाम फुला था, उसका क्या हाल है? उन्होंने अर्ज की हमने उस खातून को उसके खानदान वालों में छोड़ दिया। प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया वाकिया यह है कि अल्लाह पाक ने उसकी मगफरत फरमा दी है। उन्होंने अर्ज की अल्लाह पाक के रसूल सल्लल्लाहु अलैहि वसल्लम आखिर किस वजह से उसकी मगफरत हुई? इरशाद फरमाया माँ के साथ उसने सलूक करने की वजह से। फिर इरशाद फरमाया अब सुनिए, इसकी माँ बहुत बूढ़ी थी, इसकी माँ बहुत बूढ़ी थी, एक डराने वाली आवाज आई, इसकी कौम में आवाज आई कि दुश्मन तुम पर हमला कर रहे हैं, हमला करने वाले हैं, आज रात हमला होने वाला है, इसलिए बस्ती छोड़ दे, बस्ती खाली कर दी जाए। चुनाचे वो अपनी बूढ़ी माँ को पीठ पर लाद कर निकल पड़ी। जब वो थक कर चूर हो जाती माँ को पीठ पर उठाकर, तो अपनी माँ को नीचे बिठा देती, अपना पेट माँ के पेट से चिपका देती, माँ के पैरों तले अपने दोनों पैर रख देती ताकि माँ के पांव गर्मी से झुलस ना जाएं। चुनाचे वो औरत अपने इस अमल की वजह से नजात पा गई और अल्लाह पाक ने उसकी बख्शिश फरमा दी। माँ की खिदमत आए है, माँ की खिदमत। वो एक वाकिया पहले मैंने बयान के याद आ गया कि एक औरत लास्ट फ्लोर पे रहती थी और उस बिल्डिंग में आग लग गई, आग लगी, लोग निकलने लगे, निकलने लगे, निकलने लगे, उतरने लगे, आग बढ़ती चली गई। अब प्रॉब्लम यह था कि उस औरत के कमरे में एक बूढ़ी माँ थी और उसका दूध पीता बच्चा था। अब या तो ये माँ बूढ़ी माँ को उठाए या अपने दूध पीते बच्चे को उठाए। इस तो थोड़ी देर सोचा क्या करूं, आग घर में आ रही थी, फौरन फैसला किया और अपनी बूढ़ी माँ को कंधे पे लिया और सीढ़ी पर चढ़कर छत पर चढ़ गई, भागी, चटपट भागी, माँ को बचाना है, और छत पर जाकर कोने में जाकर बैठ गई। अचानक बेटा याद आ गया, अब उससे फूट फूट के रोना शुरू किया, फूट फूट के रोना शुरू किया कि मेरा बेटा तो अब जल कर राख हो गया होगा। रो ही रही थी कि अचानक उसके बेटे के रोने की आवाज आ गई। हुआ क्या था? हुआ यह था कि जैसे ही अपनी बूढ़ी माँ को लेकर छत पर भागी, फायर ब्रिगेड का हमला सीढ़ी लगाकर उसके घर की गैलरी तक पहुंच चुका था। वहां यहां अपनी मां को लेकर छत पर भागी और यहां पर फायर ब्रिगेड का आदमी घर में जाकर इसके बच्चे को उठा रहा है। किताब में लिखा है कि इसको इसने अपनी मां को बचाया, اللہ پاک نے ماں کے صدقے میں اس کے بچے کو بچا لیا. یہ ہے ماں باپ, یہ ہے ماں باپ. اللہ پاک ہمیں ماں باپ کا اطاعت گزار اور فرما بردار بنائے, اور اللہ پاک ہمیں ان کی خدمت کرنے کی توفیق عطا فرمائے, اور ہمیں بس اللہ پاک کبھی ایسا نہ ہو کہ ہمارے ماں باپ ہم سے ناراض ہو. ہم نے زندگی میں بہت ساری بھی عملیاں کی ہوں گی, ایک بھی عملی ماں باپ کے ساتھ نافرمانی بھی ہے. اللہ پاک ہمارے ماں باپ کی جو تتی ہم نے نافرمانیاں کی ہیں, ہم اللہ پاک سے بھی معافی مانگے اور اس کے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وسلم کا واسطہ بھی دیں. آپ کو چند حدیثیں سنا دیتا ہوں کہ اللہ پاک کے آخری نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, آپ سے سوال کیا کسی نے کہ اللہ کے نزدیک سب سے پسندیدہ عمل کون سا ہے, فرمایا وقت پر نماز پڑھنا. میں نے عرض کیا پھر کون سا, فرمایا والدین کے ساتھ اچھا سلوک کرنا. ایک اور حدیث سنیے, ایک روایت میں ہے کہ ایک شخص نے رسول پاک صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر عرض کیا, یا رسول اللہ صلی اللہ علیہ وسلم, میں آپ کے ہاتھ پر ہجرت کی بیعت کرنے کے لیے اپنے والدین کو روتا ہوا چھوڑ آیا ہوں. تو پیارے آقا صلی اللہ علیہ وسلم نے فرمایا, ان کی طرف لوٹ جاؤ اور انہیں اسی طرح ہساؤ جس طرح انہیں رلایا تھا. ماں باپ پتہ کتنے کریم ہوتے ہیں, ماں باپ اتنے کریم ہوتے ہیں. یہ روایت کا میں پورا مضمون عرض کر رہا ہوں, پوری روایت کا ایک مضمون عرض کر رہا ہوں کہ کچھ لوگ جہنم کی آگ میں جل رہے ہوں گے. رسول پاک صلی اللہ علیہ وسلم ان کی طرف جائیں گے کہ انہیں جہنم کی آگ سے نکالا جائے, وہ ایمان پر دنیا سے رخصت ہوئے ہوں گے. بارگاہ الہی میں عرض کریں گے کہ مولا انہیں بھی ارشاد ہوگا کہ انہوں نے اپنے ماں باپ کو ستایا ہے, ان کو کیسے معاف کیا جائے گا. تو پیارے آقا صلی اللہ علیہ وسلم ان کے ماں باپ کی طرف تشریف لے جائیں گے اور ماں باپ سے ارشاد فرمائیں گے کہ اپنے بیٹوں کو معاف کر دیں. وہ اپنی تکلیفوں کا بیان کریں گے ماں باپ, تو آقا فرمائیں گے آ کر دیکھ تو لو تمہارے بچوں کا کیا حال ہے. جب وہ دیکھیں گے جہنم میں بچوں پر کیا سزا ہو رہی ہے, تو وہ بے قرار ہو کر کہیں گے, یا رسول اللہ ہم نے ہمارے بچوں کو معاف کر دیا. اس وقت ان کو جہنم سے نجات نصیب ہو جائے گی. یہاں ماں باپ کی شفقت و محبت ہم سن رہے ہیں, مگر یہ بھی یاد رکھیے گا آخر یہ عمل کیا میرے مصطفیٰ کریم صلی اللہ علیہ وآلہ وسلم نے. اعلیٰ تو دیکھتے ہیں نا, ان کے سوا رضا کوئی حامی نہیں, جہاں گزرا کرے پسر پہ پدر کو خبر نہ ہو. پیارے آقا صلی اللہ علیہ وسلم کو بھی ہمیں راضی کرنا ہے, ان کی شفاعت ہمیں لینی ہے, اور اپنے ماں باپ کو بھی راضی کرنا ہے. تو آج کوئی ہے نیت جن کو اللہ پاک نے والدین کا سایہ جن کا ہے کوئی نیت کرنے والے کا, ہم آج ہی اپنے والدین سے معافی مانگیں گے. ہے کوئی نیت کرنے والے باہر باہر اسلام بھائی ہیں اندر باہر, جو یہ نیت کرے گا آج ہم اپنے ماں باپ کو میسج کریں گے, معافی مانگیں گے, ان سے درخواست کریں گے ہمیں معاف کر دیجئے, اور اگر یہ دوبارہ یہ کوئی ناراضی کا اظہار کریں گے تو پھر معافی مانگیں گے, پھر معافی مانگیں گے, پھر معافی مانگیں گے, اتنی مانگیں گے کہ اپنے ماں باپ کو راضی کر لیں گے. کون کون نیت کرتا ہے, انشاءاللہ عزوجل ماں باپ کو راضی کریں گے اور ماں باپ کی اطاعت و فرما برداری کریں گے. مگر ایک بات آخر میں یہ ضرور عرض کر دوں, ماں باپ کی اطاعت و فرما برداری وہی ہے کہ جہاں اللہ پاک اور اس کے پیارے رسول کی نافرمانی نہ ہوتی ہو. اگر ماں باپ کو ایسا حکم کرتے ہیں کہ اللہ پاک اور اس کے رسول صلی اللہ علیہ وسلم کی نافرمانی ہوگی, وہ بات نہیں مانی جائے گی. اور والدین سے درخواست کرتا ہوں کہ آپ کا احترام, آپ کی فرما برداری اللہ اور اس کے رسول کا حکم ہے. آپ کو یہ بات زیب نہیں دیتی کہ آپ اپنی اولاد کو اللہ اور اس کے رسول کی نافرمانی کا حکم دیں. انشاءاللہ عز و جل اگر ہم نے یہ کر لیا, اللہ پاک نے چاہا, تو ماں باپ بھی راضی, رسول پاک صلی اللہ علیہ وسلم سے راضی ہو جائیں, تو انشاءاللہ پھر اللہ پاک بھی پیارے حبیب کے صدقے میں ہم سے راضی ہو جائے گا. اللہ پاک عمل کرنے کی توفیق عطا فرمائے. May you keep
ascending success, stay.